बाराउलिया का शहर चाटगाम बांग्लादेश से मोहम्मद अयूब गनी कादरी अर्ज कर रहा हूँ। बापा को, तमाम आशिक रसूल को, सारे जहान के मुसलमानों को जश्न ईद मिलाद उन नबी मुबारक हो। और इंशाल्लाह नियत करते हैं कि आज से लेकर 12 रबीउल नूर तक रोजाना मदनी मुजाकरा में शिरकत करेंगे और इंशाल्लाह मदनी चैनल हम भी देखेंगे और दूसरे को भी देखने की तरगीब दिलाएंगे
इंशाल्लाह। जज़ाकअल्लाह, आपको भी मुबारक हो।
मैं साद अली इटली से अर्ज कर रहा हूँ, बापा जानी को मेरी तरफ से जश्न ईद मिलादुन नबी मुबारक हो।
खैर मुबारक, आपको भी मुबारक।
दावत इस्लामी जिस तरह माशरे की इसलाह के लिए जितने भी इकदाम उठा रही है, मैं उनका बड़ा मुतासर हूँ, तारीफ करता हूँ। एक सवाल करना चाहूंगा कि चाश्त और इशराक की नमाज में जो उसकी टाइमिंग है, उसमें क्या फर्क है या एक ही टाइम आप नमाज अदा कर सकते?
इशराक का वक्त होता है सूरज तुलू यानी कि सन राइस होने के बाद, सूरज तुलू होने के बाद से 20-25 मिनट बाद। और इसका असल जो पहचान जो है ना, ये कि सूरज पर निगाहें खीरा होने लगे, सूरज तुलू हो गया, निकल आया। अब जब वो एकदम आंखें चुंधियाने लगे ना, नजर ना ठहरे हैं, तो ये समझोगे जब ये हो गया इशराक का वक्त, जो तकरीबन 20-25 मिनट तुलू आफ्ताब के बाद लगते हैं इसमें, तो इशराक का वक्त शुरू हो गया। इशराक पढ़ते ही चाश्त का वक्त भी शुरू हो गया। लेकिन अफजल यह कि सूरज जब गर्म हो जाए उस वक्त पढ़े, थोड़ा देर से पढ़े, निस्फुनार शरी से पहले पढ़नी होगी। लेकिन वो अब ये वो कर सकता है जिसको औकात की मालूमात हो, तो ये टाइम टेबल में देख सकते हैं कि वो अंदाजा हो जाएगा। तो सूरज जब गर्म हो जाए ना उस वक्त नहीं, ये एक इस्लाम ने हमको मतलब पाबंद किया है इबादत के लिए, हमको नेमत दी है अल्लाह ने कि फजर में नमाज पढ़ी, अच्छा आप कुछ देर के बाद वापस आ जाओ, झुक जाओ बारगाह खुदावंदी में, इशराक पढ़ लो। अब फारिग हुए आप 2-3 घंटे, इसके बाद फिर आ जाओ चाश्त अल्लाह की इबादत करो, फिर कुछ घंटों के बाद जोहर की नमाज आ जाओ अल्लाह की इबादत करो, फिर कुछ घंटों के बाद असर, फिर कुछ घंटों के बाद मगरिब, फिर कुछ घंटों के बाद इशा, फिर कुछ घंटों के बाद तहज्जुद, फिर कुछ घंटों के बाद फजर। हमको मतलब बार बार अल्लाह ताला की बारगाह में हाजिरी देनी है। अलबत्ता इशराक के बाद चाश पढ़ ले तब भी सही है, लेकिन वो जो असल जो इसकी रूह है वो ये है, फासले फासले से, थोड़े थोड़े फासले से अल्लाह की, अल्लाह के दरबार में हाजिरी देनी है। अब हमारी हालत ये है कि हम मतलब इशराक ही नहीं पढ़ते तो चाश के लिए कहां से आएंगे, हालांकि फजर का वजू बहुत सारों का होता होगा इशराक वक्त, फिर भी नहीं पढ़ते होंगे, रातों को उठते भी बीच में इशा के वक्त। मैंने यहां अपने माहौल में देखा, बेचारे नहीं जैन नहीं होता, रात में उठते हैं मगर तहज्जुद नहीं पढ़ते, हालांकि गोल्डन चांस होता है। अब तो उठ गए, उठना एक जो दुश्वार काम था वो तो पूरा कर दिया, हम उठ चुके हैं, अब तहज्जुद में वुजू करके कोई कम से कम 2 रकअत ही पढ़ ले तहज्जुद की। हजरत सैयदना जुनैद बगदादी अलैहि रहमतुल्लाह अलहादी को ख्वाब में देखकर हाल पूछा, तो उन्होंने इरशाद फरमाया हमारे इशारात और इबारात, ये बहुत जामे अल्फाज है, बहुत जामे अल्फाज है, इशारा तो इबारात, ये इल्मी खिदमात ही की तरफ इनके इशारे। तो हमारे इशारा तो इबारात ने हमें कोई फायदा नहीं पहुंचाया, बल्कि हमें उन तस्बीहात ने नफा दिया जो हम सुबह के वक्त पढ़ा करते थे। एक और हिकायत, कहते हैं सैयदना जुनैद बगदादी अलैहि रहमतुल्लाह अलहादी को इंतकाल के बाद ख्वाब में देखकर पूछा मा फअलल्लाहु बिका, यानी अल्लाह अज़्ज़ा वजल ने आपके साथ क्या मुआमला फरमाया, इरशाद फरमाया इशारात खत्म हो गए, इबारात मिट गई علوم فنا ہو گئے، احوال بھی نہ رہے، اور ہمیں فائدہ نہیں دیا مگر ان رکعتوں نے جو ہم سحر کے وقت ادا کرتے تھے، بس بارگاہ خداوندی میں وہی کام آ گئیں۔ ابو حاتم رازی کہتے ہیں قبیصہ نے بیان کیا کہ میں نے حضرت سیدنا سفیان ثوری علیہ رحمت اللہ القوی کو ان کے انتقال کے بعد خواب میں دیکھ کر پوچھا، ما فعل اللہ بکا، اللہ عز و جل نے آپ کے ساتھ کیا معاملہ فرمایا؟ جواب دیا، میں نے اپنے پروردگار عز و جل کو بلا حجاب دیکھا، اس نے مجھ سے ارشاد فرمایا، اے ابن سعید، یہ سفیان ثوری کی کنیت، اے ابن سعید مبارک ہو، میں تجھ سے راضی ہوں، کیونکہ جب رات ہو جاتی تھی تم آنسوؤں اور رقت قلبی کے ساتھ میری عبادت کرتے تھے، جنت تمہارے سامنے ہے، جو محل لینا چاہو لے لو اور میری زیارت کرو، کیوں کہ میں تم سے دور نہیں ہوں۔ صلو علی الحبیب صلی اللہ تعالی۔ تو اب ہم کو یہ پتا چل گیا کہ تہجد نہیں پڑھو تو گناہ نہیں ہے، اس میں کوئی شک نہیں، گناہ نہیں ہے، لیکن دیکھو نا تہجد کی وجہ سے مغفرتیں ہو رہی ہیں، اللہ کو کون سا عمل پسند آ جائے، اللہ تعالی ہماری عبادت کا تو محتاج ہے ہی نہیں نا، ہم نیکیاں کریں تو یہ اس کی اس کو حاجت نہیں ہے، اللہ تعالی کو ہمیں حاجت ہے، ہم پھولیں گے ہم بہت عبادت کرتے ہیں تو یہ حماقت کی مہر لگا رہے ہیں اپنے اوپر، اللہ تعالی کو کون سی ہماری عبادت کی حاجت ہے، ہمیں حاجت ہے۔ تو اب رات میں اٹھ گئے تو اب تو دو رکعت پڑھ لو وضو کر کے، بلکہ اہتمام کے ساتھ اٹھو تو زیادہ ثواب ملے گا۔ صحیح بات ہے کہ جذبہ ہونا چاہیے، جذبہ خود رہنمائی کرتا ہے، تو مدنی ماحول میں آئیں گے رہیں گے، مدنی مذاکرے دیکھتے رہیں گے تو جشن ولادت منانے کی برکت سے تہجد کی نعمت بھی ملے گی۔ بولو ہے نہیں فائدہ جشن ولادت میں، کتنے فائدے ہیں، فائدہ ہی فائدہ ہے، کوئی نقصان تو ہے ہی نہیں، سوال ہی نہیں ہے، نقصان کا کوئی دور دور تک نام و نشان نہیں ہے۔ اب کوئی خلاف شرع حرکت کرے تو وہ تو لوگ نمازوں میں بھی خلاف شرع حرکتیں کرتے ہیں، بالکل فرائض تک توڑ دیتے ہیں اپنے مکروہ تحریم میں، کیا افعال تو اتنے لوگ کرتے ہیں کہ جن کی گنتی ممکن نہیں ہے، تو یہ گناہ ہے، تو نماز میں گناہ بھی کر رہے ہوتے ہیں کرنے والے، تو اس کو نماز کو تو برا نہیں کہیں گے نا۔ تو جشن ولادت منانے میں کوئی اگر غلط انداز اختیار کرتا بھی ہے تو یہ اس کا اپنا فعل ہے، اس سے جشن ولادت کا تقدس اپنی جگہ پر قائم ہے۔ شادی میں لوگ گانے باجے دھوم دھڑک کے فنکشن کرتے ہی نا، کون سا گناہ چھوڑتے ہیں، تو شادی پر تھوڑی پابندی ڈالتا ہے کوئی، صاحب پابندی تو ان برائیوں پر ڈالی جائے گی، ناک پر مکھی بیٹھتی ہٹتی نہیں ہے تو کوئی ناک اپنی تھوڑی کاٹتا ہے، مکھی اڑاتا ہے نا۔ تو اسی طرح جشن ولادت کو غلط کہنا یہ اپنی ناک کاٹنے سے بدتر ہے، جو مکھیاں ہیں اس کو اڑا دو۔ تو اشراق کی فضیلت بھی سن لیجئے، اشراق کا مسئلہ چلا تھا، تو اشراق کب پڑھنی ہے؟ جو نمازیں یہ دو فرامین مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم، جو نماز فجر با جماعت ادا کر کے ذکر اللہ کرتا رہے یہاں تک کہ آفتاب بلند ہو گیا، سن رائز ہو کر اوپر کو آ گیا، بلند ہو گیا، وہی میں نے بتایا نگاہ نہ ٹھہرتی ہو، آنکھیں خیرہ ہوتی ہوں، لیکن بادلوں کے دنوں میں ایسا نہیں ہوگا، ابر جب چھایا ہوگا بادل آئے ہوں گے تو وہ ٹھنڈا ٹھنڈا موسم رہے گا، تو یوں 20-25 منٹ کا وہ وقفہ ہوتا ہے۔ تو بہرحال یہ کہ یہاں تک کہ آفتاب بلند ہو گیا، پھر دو رکعتیں پڑھی، جو نماز فجر با جماعت ادا کر کے ذکر اللہ کرتا رہے یہاں تک کہ آفتاب بلند ہو گیا، پھر دو رکعتیں پڑھی، تو اسے پورے حج و عمرے کا ثواب ملے گا۔ نمبر دو، جو شخص نماز فجر سے فارغ ہونے کے بعد اپنے مصلے میں، یعنی جہاں نماز پڑھی وہیں بیٹھا رہا حتیٰ کہ اشراق کے نفل پڑھ لے، صرف خیر ہی بولے، نہ بھلائی کی بات کرے، بھلائی بولے، ذکر و اذکار کیا، تلاوت کی، کسی کو نیکی کی دعوت دی، سنت بتائی، ہے نا، خیر ہی بولے، بھلائی کی بات کرے، اچھی بات بولے، تو اس کے گناہ بخش دیے جائیں گے اگرچہ سمندر کے جھاگ سے بھی زیادہ ہو. حدیث پاک کے جس سے اپنے مصلی میں بیٹھا رہے کی وضاحت کرتے ہوئے حضرت سیدنا مولا علی قاری علیہ رحمۃ اللہ باری فرماتے ہیں، یعنی مسجد یا گھر میں اس حال میں رہے کہ ذکر یا غور و فکر کرنے یا علم دین سیکھنے سکھانے یا بیت اللہ کے طواف میں مشغول رہے، نیز صرف خیر ہی بولے کے بارے میں فرماتے ہیں، یعنی فجر و اشراق کے درمیان خیر یعنی بھلائی کے سوا کوئی گفتگو نہ کرے، کیونکہ یہ وہ بات ہے جس پر ثواب مرتب ہوتا ہے. تو بھلائی کی بات کرنے میں ثواب ملتا ہے، تو ثواب کا کام اس نے کر لیا بول کر تو اس میں حرج نہیں ہے. تو یوں اشراق پڑھنے کے وہ فضائل حج اور عمرہ کا ثواب ملے گا. اچھا پھر یہ کہ پورے حج اور عمرے کا ثواب یہ لکھا ہے، الحمدللہ اللہ ہم سب کو نصیب کرے. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.